नमस्कार, फ्रिडम चौतारीको यो अङ्कमा हामीले अत्यन्त रोचक प्रसङ्गलाई जोड्ने प्रयास गरेका छौँ। यो सन्दर्भ छ 90 वर्षको एउटा जन्मोत्सव मनाइरहनुभएका नेपालको सार्वजनिक वित्त व्यवस्थापनको क्षेत्रका सुविख्यात नाम भीमबहादुर अधिकारीज्यूसँगको छलफल। भीमबहादुर अधिकारीज्यू नेपाली अर्थतन्त्र र खास गरी सार्वजनिक वित्त व्यवस्थापनको क्षेत्रमा उहाँको नाम तुलना नै नहुने किसिमको नाम छ। र भीमबहादुर अधिकारीले अर्थ मन्त्रालयमा आफ्नो सेवा पुरा गर्नुभयो झन्नै 40 वर्ष लामो, र त्यसपछि झन्नै 17-18 वर्ष अर्थ मन्त्रालयको बेरुजु फर्च्युट सम्बन्धी सल्लाहकार भएर पनि मुलुकको सेवा गर्नुभयो। उहाँ आज 90 वर्षमा प्रवेश गर्दै हुनुहुन्छ। कार्तिक 8 गते उहाँको जन्मदिन हो र यो जन्मदिनको शुभ अवसरमा पारेर हामी यो पडकास्टमा उहाँसँग छलफल गर्न जुटेका छौँ। र आजको छलफलमा हामी छौँ म तारानाथ दाहाल, वरिष्ठ पत्रकार हरिविनोद अधिकारी, यसै गरी अर्का पत्रकार एवं सार्वजनिक वित्त व्यवस्थापन क्षेत्रका अनुसन्धानकर्ता कृष्ण सापकोटा, र साथमा हुनुहुन्छ मैले अघि नै नाम लिएँ भीमबहादुर अधिकारीज्यू। नेपालको सार्वजनिक वित्त व्यवस्थापनमा खास गरी अर्थतन्त्रको व्यवस्थापनकोमा हजुरको झन्नै 50 वर्षभन्दा लामो अनुभव हामीले सुनेका छौँ। नेपाली जनताले आफ्नो पसिनाबाट काटेर दिएको करको व्यवस्थापन गर्ने जुन सरकारको अर्थतन्त्रको दायित्व हो, त्यो दायित्वमा अनुशासन रहोस्, अनियमितताहरू नहोस्, राम्ररी खर्च गरियोस् भनेर हजुरले आफ्नो विशेषज्ञता पनि 30 वर्ष देशलाई दिनुभयो। तैपनि आज पनि देशको अर्थतन्त्रमा सन्तोष गर्ने अवस्था छैन। यो पडकास्टमा हजुर जस्तो एउटा विद्वत व्यक्तित्वबाट नेपालको अहिलेको पुस्ताले हाम्रो अर्थतन्त्रको सञ्चालनका खास समस्याहरू के हुन्, कसो हुन्, कसरी हामी यो अवस्थाबाट चाहिँ अझै प्रभावकारी ढङ्गले अगाडि बढ्न सकिरहेका छैनौँ भन्ने कुरा जान्न सकौँ भन्ने उद्देश्यले आज हामी यो छलफलमा जुटेका छौँ, यो पडकास्टको छलफलमा। अब त्यसो भएर म चाहिँ हजुरलाई के अनुरोध गर्छु भने, वास्तवमा हाम्रो नेपाली अर्थतन्त्र सञ्चालनमा आफ्ना अनुभवहरू, आफूलाई सम्झन लायक कुराहरू, अहिलेका समस्याहरू जति पनि यहाँले हामीलाई यो पडकास्टमा व्यक्त गरिदिनु भयो भने यसका श्रोताहरू चाहिँ आफैमा लाभान्वित हुन्छन्।
अब मुख्य कुरा के छ भने, यो योजना आयोग चाहिँ वास्तविक कुरा सरकार पछि बदलिनुहुन्न जस्तो लाग्छ मलाई, किनभने त्यो त एउटा देशका विज्ञ मान्छेहरू, देशको साधन स्रोत सबै थाहा पाएका, होइन अन्तर्राष्ट्रिय कुरा पनि थाहा पाएका त्यस्ता विद्वानहरू मान्छेहरू, थाई समिति एउटा थाई आयोग हुनुपर्छ यसमा, किनभने त्यसले सबै समग्र चाहिँ 50 वर्षको देशको एउटा सपना भनौँ, एउटा चाहिँ योजना बनाएर देशलाई यस्तो बनाउँछु भन्ने किसिमको उनीहरूले हरेक कुराहरूको देशको साधन स्रोत सबैको अध्ययन गरेर त्यस्तो किसिमको कुन काम पैसा गर्ने, कुन पछि गर्ने, के गर्ने, सब असाध्य चाहिँ एउटा कतैपट्टि नलगाएर खास गर्नुपर्ने कामतिर चाहिँ लगाएर चाहिँ सुझाव दिने चाहिँ एउटा आयोग चाहिँ हुनुपर्ने। तर हाम्रो के भयो भने सरकार पछि आयोग बदलिने भए, अब त्यसले के गर्ने, होइन एउटा मूल कुरो त्यहाँनिर छ
भनेपछि नीतिमै स्थायित्व भएन,
त्यही नै भएन, नीतिमै स्थायित्व भएन, एउटा कुरो त्यो। अब बजेटको कुरा के भने, हरेक देशको लागि सार्वजनिक बजेट निर्माण हुन्छ।
हजुरले कति सालबाट काम गर्नुभएको थियो
अर्थ मन्त्रालयमा? लेखामा कामहरू गर्यो, आर्थिक प्रशासनमा। मुख्य बजेटको तरिका के हो भनेपछि, भने एउटा बजेट निर्माण भयो, होइन त्यसको कार्यान्वयन भयो, त्यसको लेखा राखानी भयो, त्यसको अडिट गराउने भयो, अडिट गराएर अनि माघाले अन्तिम बनाएर फरफार गर्ने, हिसाब चाहिँ बेहिसाब भएको छैन भन्नाले चाहिँ अडिट गराउनु पर्यो, यो हिसाबमा बेहिसाब भएको छैन त्यो गराउने हो, त्यो क्रम चाहिँ चलिरहेको छ। तर हरेक काममा त्रुटि छ। अब बजेटमा पनि के छ भने, अब यो सबै अध्ययन गरेर अब बजेट बनाउँदाखेरि कस्तो हुनु पर्ला जस्तो लाग्छ मेरो विचारमा भने, अब हाम्रो साधन स्रोत सीमित हुन्छ, त्यस कारणले कुन काम गर्नाले बढी प्रतिफल हुन्छ, प्रतिफल हुन्छ नि, जस्तो हाम्रो भगवान् कृष्णले नि भन्नुभएको छ दरिद्रीहरूलाई चाहिँ दान गर भनेर, प्रतिफल आउनु पर्यो नि, होइन मैले हजुरलाई 100 रुपियाँ दिएँ भने त्यो केही मतलब छैन, तर कसैले त्यो 100 रुपियाँ कत्रो हुन्छ
भनेदेखि
निर्वाह चल्छ, प्रतिफल ठुलो भयो नि। अर्थशास्त्रको मुख्य सिद्धान्त चाहिँ मलाई प्रतिफल, भगवान् कृष्ण पनि त्यही हो, दरिद्रले दियो भने प्रतिफल हुन्छ, धनी मान्छेले दिएर के मतलब हुन्छ, प्रतिफल आउनु पर्यो। त्यही प्रतिफल आउने किसिमले सरकारले पनि बजेट बनाउँदाखेरिमा कुन आवश्यक कुरा हो, र 100 रुपियाँ खर्च गर्दाखेरिमा 10 उत्पादन हुन्छ, एउटा अर्को 100 रुपियाँ खर्च गरेर 50 उत्पादन हुन्छ, पहिले 50 गर्नु पऱ्यो नि त, किन हामी गरिब मुलुक होइन, गरिब भएको हुनाले त्यस्ता काम खर्च गर्नु पहिला पहिला अब त्यसरी हेर्ने चाहिँ त्यसैले बजेट बनाउनु पर्छ हजुरको हो। अब मैले भने त्यो त्यो थाहै आयो भयो भने त्यसरी चाहिँ सब हिसाब हुन्छ, न त आफ्नो मन्त्रालयमा बजेट बनाउँछन् ल्याउँछन् पास गर्छन् अब त्यो हो। अब कार्यान्वयनमा चाहिँ मैले भनिहालेँ, कार्यान्वयन गर्नलाई चाहिँ एकदम ढिला भयो भनेर यति सुधार गरिसके तैपनि केही भएको छैन,
अहिले पनि खर्च हुन सकेन,
सके अहिले पनि भएको छैन,
अहिले पनि योजना समयमा सकिएन,
सकिएन कार्यक्रमै बनाएको छैन अझैसम्म,
यो आर्थिक वर्ष
आर्थिक वर्ष कार्यक्रम भएको छैन अहिलेसम्म।
अब अहिले हामी कार्तिकमा कुरा
गरिसक्यौँ, टेन्डर गर्नुपर्ने नियम कानुन अनुसार होइन,
बजेट त हाम्रो असारको मसान्तमै
पास भइसकेको छ, पास बजेट त छैन, बजेटबाट त रोकिया छैन, अब काम भएको छैन, यो काम भएन। अब काम गर्दा फेरि के छ हजुरको भने हाम्रो आर्थिक नियम अब काम पनि यसो हेर्दाखेरि सबैभन्दा त अब राम्रो भ्रष्टाचारकै कुरा छ,
हामी पनि यही कुरा नै हजुरबाट बढी पतल्न खोज्दैछौँ
किन छ भने त्यसैलाई भने बजेट जम्मै जति राख 100 रुपियाँ बजेट राखेको छ भनेदेखि 50 रुपियाँ पनि वास्तवमा खर्च हुँदैन जस्तो लाग्छ मलाई। मुख्य मान्छे चाहिँ ठेकदार रहेछन् नेपाल बनाउने, सबै ठेकदार हो नि त बनाउनु त, अब ठेकदार भनेपछि
सामान आपूर्ति गर्ने नि उयो, निर्माण गर्ने पनि उयो,
सबै सरकारी अफिस मात्रै हुन्, सडक विभाग विभाग मात्रै हो बनाउनु त सबै उसले पर्यो, नियम कानुन पनि त्यस्तै छ क्या, फेरि नबनाए पनि नभए सबभन्दा घटीवालाले दिने। वास्तवमा चाहिँ कस्तो लाग्छ मलाई भने हामी मारक समितिमा थियौँ 10% घटाउने दिँदै नदिने, हामी राख्छौँ त्यसलाई कसैले कमिसन दिनु पर्दैन, तिमीले 10% घटाउने भन्ने मैले दिँदैन दिने, थुप्रो घटाउँछ त्यसपछि सबैले बाँडचुँड गर्दाखेरि त हजुरको कामै हुँदैन त्यस्तो भइरहेछ, त्यसले गर्दा फेरिमा बजेट अनुसारको उपलब्धि पनि भएको छैन। अब यसलाई नियन्त्रण गर्नलाई हजुर अब सबभन्दा घटीवालालाई दिने भनेका छन्, अब त्यो घटीवालालाई दिँदाखेरि पनि त्यस्तै छ, इमान्दारी त छैन।
मुख्य त हजुर त बजेटको अडिट र अडिटले देखाएको त्रुटि र कमजोरीहरूको सुधार गर्ने जिम्मेदारीमा धेरै वर्षको अनुभव छ हजुरसँग, यो पक्षमा देखिएको प्रवृत्तिहरू पनि केलाउन
होइन, यो प्रवृत्ति के छ हजुरको भने टेन्डर गर्छन् होइन काम गराउँछ, तर अब सबै कामहरू टाइममा हुँदै हुँदैन, के भयो कर्मचारीकै गल्ती हो कि भनौँ के भन्ने, अब कर्मचारीहरूको सक्षम नभएर हो कि अथवा सरकार समन्वय नभएर होला कि, अहिलेसम्म यति सुधार भइसक्यो काम सुरु भएको छैन नि कहीँ पनि, 3 महिना बितिसक्यो काम सुरु भएको छैन।
अब यो बेरोजुको समस्या त झन् छँदैछ,
बेरोजु त आइहाल्यो, लेखापाजी गर्दै बेरोजु लिख थुप्रो लिख लिन्छ, त्यो बेरोजु पनि कस्तो चिज हो भनिसकेलाई भने सबै खाए मासेको पनि होइन बेरुजु, अब अनियमित खालको हुन्छ ऊ हुन्छ, बेरुजु त्यत्तिकै बढिरहेछ। म बेरुजुमा बस्थेँ क्या हजुर अनुगमनमा, मलाई के लाग्छ हजुरको भने नैतिकता भन्ने त चाहियो चाहियो, तर बाहिर पनि अनुगमन सिस्टम चाहिँ एकदम हुनुपर्छ, मेरो विचारमा अनुगमन चाहिँ तगडा अनुगमन हुनुपर्छ, अनुगमन भइसकेपछि कुन काम गरे गरेन भनेर त्यो नगर्न साथै तुरन्त चाहिँ एउटा कारवाही गर्ने पनि हुनुपर्छ, अनुगमन राम्रो कामहरूले पुरस्कार पनि दिनुपर्छ, त्यसरी अनुगमनै आवश्यक जस्तो लाग्छ मलाई।
कति चाहिँ बजेट जसले कार्यान्वयन गर्ने हो त्यसैले अनुगमन गर्ने जुन एउटा छ नि चलन, अहिले अब स्थानीय सरकारमा हजुरको कार्यक्रम पनि सञ्चालन गर्ने त्यही मेयर उपमेयरले, अनुगमन पनि त्यही मेयर उपमेयरले गरेसित अनुगमनको जुन एउटा स्वतन्त्रता र स्वायत्तता,
स्वतन्त्र अनुगमन हुनुपर्छ
हजुर।
मुख्य मैले अहिले देखेको कुरो चाहिँ त्यो अनुगमन पनि कस्तो हुनुपर्छ भने हजुरको जनताले नै गर्न पाउने अनुगमन, त्यो एउटा सरकारी अनुगमन, एउटा जनताले, अहिले हामी पुरस्कार ठुल्ठुलो दिन्छौँ नि त्यो जनताले चिन्दै नचिने मान्छेले दिइरहेछन्, त्यो जनताले चिन्नु पर्यो यो मान्छे यस्तो असल, जस्तै अब घिसेङले कति राम्रो काम गर्यो होइन, त्यस्ता त्यस्ता मान्छेहरू हुनु पर्यो। अफिसहरूमा पनि त्यहाँ गएर काम गर्यो हजुर हाकिम भइसक्यो, म आएँ अनि मैले चाहिँ हजुरसँग काम गर्दाखेरि कति मधुर वचनले काम गर्यो, कति खुसी भएर काम गरिदियो, कति प्रसन्न भएर काम गरिदियो, कति चाँडो गरिदियो भन्ने कुरो सब त्यसले लेखेर त्यो एउटा निकायमा दिँदो रहेछ, सिङ्गापुरमा त्यस्तो चलन रहेछ हजुरको, त्यसैको आधारमा वर्ष दिनमा उसको मूल्याङ्कन हुँदो रहेछ, हो त्यस्तो पनि सिस्टम क्या हजुर, जनताले नि गर्न पाउनु पर्यो, नैतिकता यिनीहरू भ्रष्टाचारको कुरो त अब कता भयो त्यसले हामी कुराहरू साध्य छैन त्यो है कता कता, म त्रिवेणी स्मारक समयको कोषाध्यक्ष छु, एउटा नगरपालिकाबाट स्वीकृति लिनुपर्ने छ, 1 वर्ष भयो दिया छैन, ढिला सुस्तै नै भ्रष्टाचार हो। मलाई कस्तो लाग्छ भने नैतिकतामा नै चाहिएको छ अरू सबै कुरा, अहिले त्यसमा अलिकति अनुगमन तगडा अनुगमन चाहिन्छ।
बेरुजुको समस्या समाधानमा महालेखाका सिफारिसहरू थन्किएर बसेका छन्, त्यसबारे अनुसन्धान गर्ने एकजना अनुसन्धानकर्ता कृष्ण सापकोटा यहाँ हुनुहुन्छ, मैले अघि नै उल्लेख गरे। कृष्ण तपाईँलाई केही जिज्ञासाहरू छन्?
हामीले यो प्रत्येक वर्ष महालेखा परीक्षक कार्यालयले निकाल्ने प्रतिवेदनहरू पनि अध्ययन गर्छौँ, त्यसलाई हेर्छौँ, अनि त्यसमा चाहिँ त्यो हेर्दाखेरि चाहिँ बेरुजुको पाइलो त्यो चाहिँ बढिरहेको छ सधैँ
बढिरहेको छ
अनि त्यसमा अर्को कुरा के पनि देखिन्छ भने महालेखाले त एउटा खालको रिकमेन्डेसनहरू दिन्छ त्यो सुझावहरू दिन्छ तर त्यो अडिटिज हुन्छ नि जसलाई त्यो सुझाव दिएको हुन्छ उनीहरूको कार्यान्वयनको पक्ष चाहिँ जहिले पनि जीवको त्यो हुन्छ कहिले पनि त्यो राम्रोसँग अगाडि बढेकै देखिन्न
सिफारिसको चाङ मात्रै छ
सिफारिस मात्रै हुन्छ काम हुँदैन
के भयो भने त्यो सिफारिस चाहिँ कार्यान्वयनमा आउँछ हजुरलाई हजुरको अनुभवले के भन्छ यसमा
सुझाव दिन्छ है त्यो लेखा समितिले हेर्छ जम्मै
सार्वजनिक
लेखा समितिले हेर्छ यो सबै कुरा निष्क्रियता हो त्यो काम गर्ने क्षमता पनि नभएको निष्क्रियता कति बेरुजहरू निष्क्रियताबाट भएको छन् खाए मासेको होइन निकासाका प्रमाण पेश नगरेको रकमान्तर गरेको स्वीकृति नलिएका यस्तै हुन्छन् धेरै कि ठुलो आउने त्यस्तैमा हो खाए मासुको कमी हुन्छन् त्यसलाई सुधार्न त अब लेखा समितिले सुझाव पनि दिए हुन्छ वास्ता नगरेर निष्क्रियता भएर त्यसलाई पनि अनुगमन गर्ने तगडा सिस्टम भयो भने केही हुन्छ होला अब त्यो त कहाँको हो मलाई पनि थाहा छ त्यो सुझाव पनि दिन्छ केही न केही त्यो कसैले गर्दै गर्दैन
अहिले हामी चाहिँ यो यस्तो महालेखा जस्तो संवैधानिक अङ्गले दिएका सुझावहरू जुन कुरा अनियमितता भयो बेरुजु भयो भनेर औल्याएको छ र यो यो सुधार गर भनेर सम्बन्धित निकायहरूलाई भनेको अवस्थामा त्यो अनुसारको नीतिगत सुधार गर्नुपर्ने संस्थागत सुधार गर्नुपर्ने व्यवहारगत उनीहरूको अभ्यासमा सुधार गर्नुपर्ने कुराहरू नभए अहिले जुन हजुरले पनि भोगिराख्नु भएको यो व्यक्त गर्नुभयो अब यहाँनिर यस कुरामा नागरिकले र मिडियाले कस्तो निगरानी गर्न सक्ला हामी चाहिँ त्यो नागरिक र मिडियाले पनि ध्यान दिनु पर्यो त्यो सिफारिसहरू चाङ मात्रै लाग्ने किन कार्यान्वयन भएनन् भनेर पनि छलफल हुनुपर्छ भन्ने विचार लिइरहेका छौँ हजुरलाई के लाग्छ त्यसले केही योगदान गर्ला
मिडियाहरूले अलिक पारदर्शी किसिमका त्रुटि सुटि त पहिलाएर राम्रो गरि पनि राखेका छन् त मिडियाहरूले चाहिँ त देखाइदिने हो उसले गर्ने कुरा केही होइन प्रत्यक्ष अहिले त धेरै कुरा राम्रो भएको छ नि त यो मिडियाले चाहिँ पारदर्शिता धेरै राम्रो भएको छ नि अहिले त यसले सरकारलाई असाध्य सुविधा भनौँ फलान ठाउँमा चाहिँ निकासा नभएर काम भएन भनेर भनिदिन्छ उसले त्यो सरकारले हो कि होइन भने तुरन्त एक्सन गर्नुपर्ने हो फलान ठाउँमा चाहिँ निकासा नभएर रोकिएछ काम भन्छन् फलान ठाउँमा चाहिँ भत्तमुङ्ग भएको छ पैसा दिएन भन्छन् त्यो त मिडियाले देखाइदिया छ त्यो त सरकारको त आँखा हो त्यो मिडिया त तर त्यो अनुसार चाहिँ सरकार पछि लाग्नुपर्ने हो नि त त्यति गरे पनि ठुलो काम हुन्थ्यो
तिनै सिफारिसहरू किन कार्यान्वयन भएन किन सुधार भएन भनेर नागरिकले पनि विभिन्न तहमा छलफलहरू गर्नुपर्छ कि पर्दैन होला
पर्छ मैले त्यही भनेको नागरिकको अनुगमन भने त्यही हो
हजुर
छलफल गर्ने सुधार गर्ने यो भएन त्यो भएन भन्ने त्यो गर्नुपर्छ सुझाव सुन्नु पर्यो नि होइन कानुन नभए पनि सुन्नु पर्यो नानी घचाएको कहिले घचाउँछौ नि सरकारको त अब केही न केही सुझाव दियो राख्छन् थन्क्याउँछन् कामै हुँदैन
अब अहिले के छ भने नेपालको बजेट तर्जुमा गर्ने प्रक्रियामा पनि नागरिकहरूलाई पर्याप्त रूपमा सहभागी गराइँदैन खास नागरिकसँगको परामर्श भने खालि औपचारिक मात्रै छ अनि बजेट कार्यान्वयनको तह पनि त्यसका प्रक्रियाहरूमा पनि प्रशस्त अपारदर्शिता छ र बजेट खर्च ठिकसँग भयो कि भएन भनेर आएका अडिटका रिपोर्टहरूमा पनि नागरिक तहमा छलफल नहुँदाखेरि चाहिँ यो नेपालको सार्वजनिक वित्त व्यवस्था पनि एउटा अन्धकारमै चलिरहेको जस्तो पनि गुनासोहरू मानिसहरूले गर्छन् के छ हजुरलाई के लाग्छ यसको
बजेट बनाउँदा नारीलाई थाहा दिने भन्यो यो बजेटको सिस्टम के छ भने हजुर भने कार्यक्रमहरू हुन्छन् योजना हुन्छ त्यो अनुसार कार्यालयहरूले बजेट बनाउँछन् र अर्थ मन्त्रालयले सिलिङ पनि दिया हुन्छ त्यो भित्र रहेर उनीहरूले आफ्नो कार्यक्रम के बनाउने हो त्यो वर्ष कुलो बनाउने हो कि के बनाउने बनाएर लिएर आउँछन् र त्यही अनुसार गर्छन् त्यसलाई नारीलाई देखाउने सुनाउने त हुँदैन तैपनि पहिला त गोप्य नै हुन्थ्यो धेरै बजेट है तर अहिले चाहिँ अलिक पारदर्शी भइरहेको छ
योजना निर्माण प्रक्रियाहरूमा नागरिकलाई
अलि नारीले सुनिरहेको छैन अहिले अलिकति प्रक्रिया भएको छ सिस्टम त त्यही हो कार्यालय नै बजेट बनाउँछ त्यहाँबाट मन्त्रालयले हेरेर ल्याएपछि अर्थ मन्त्रालयमा सम्पूर्ण चाहिँ आर्थिक स्रोतहरूसम्म हेरेर अनि स्वीकृति गर्ने चलन छ
संसारभरि एउटा बहस के चलेको छ भने हजुरको हाम्रो जस्तो प्रतिनिधिमूलक संसदीय व्यवस्था भएका देशहरूमा संसदमा जुन बजेटमाथि छलफल हुन्छ त्यो चाहिँ औचित्यहीन छ किनभने संसदले बजेट परिवर्तन गर्ने चलन छैन र संसदले एक रुपियाँ बजेट चेन्ज गर्नु पनि हुँदैन भन्ने मान्यता छ भनेपछि त जनप्रतिनिधिले परिवर्तनै गर्न नसक्ने बजेट प्रणाली भएपछि त्यो जनप्रतिनिधिले बनाएको भयो कि भएन त भनेपछि प्रतिनिधिमूलक रिप्रेजेन्टेटिभ डेमोक्रेसी यो भएन त्यसैले संसदलाई चाहिँ बजेट परिवर्तन गर्ने अधिकार हुनुपर्छ भनेर अहिले विश्वव्यापी बहस भएको छ. जस्तो भनौँ अमेरिकन डेमोक्रेसीको कुरा गर्यो भने त कङ्ग्रेस क्यान मेक द चेन्ज. अब युरोपमा पनि अहिले पछिल्लो चरणमा प्रजातान्त्रिक देशहरूमा चाहिँ होइन, सरकारले जे बजेट ल्यायो संसदले महिनौँ छलफल गर्ने अनि त्यसैमा ताली पड्काउने परम्परा राम्रो भएन, जनताले चेन्ज ल्याउन सकेनन्, जनताको आवाज सुनिएन भन्ने कुरा आएको छ. हजुरलाई चाहिँ यो नयाँ अवधारणाबारे के लाग्छ?
समस्या त के समस्या आउँछ भन्नुहोस् भने संसदले कुन कुन गर्छ, सरकारले कुन कुन ल्याइरहेको हुन्छ, त्यहाँ त्यसले चाहिँ धेरै कुरा परिवर्तन गर्न थाल्यो भनेदेखि अलिक सरकारलाई अलिक गाह्रै पर्ला जस्तो लाग्छ मलाई. त्यो चाहिँ अलि गाह्रो होला, तर अलिकति संशोधन गरेर
भनौँ न प्राथमिकता निर्धारण गर्ने कुरामा. अब यो प्रोजेक्टमा हालेको चाहिँ पैसा काम छैन, अर्को प्रोजेक्टमा हाल भनेर चेन्ज गर्ने, त्यो कामहरूमा त संसदले गर्न पाउनुपर्ने हो होइन?
अब त्यसलाई संसदले पास गर्ने हो है, त्यसो गर्दाखेरि खास खास कुराले होला, धेरै कुरा चेन्ज गर्यो भनेदेखि सरकारले अप्ठ्यारो पर्छ कि जस्तो लाग्छ मलाई. धेरै चेन्ज गरिदियो होइन, उनीहरूको एउटा कार्यक्रममा ल्याए हुन्छ नि बजेट त हजुरको, एउटा कार्यक्रम बनाएर लिएर आउँछ, योजना हुन्छ, योजनाबाट कार्यक्रम बन्छ, कार्यक्रम अनुसार बजेट बनाएको हुन्छ.
हो
त्यसैमा चाहिँ यताउति पर्ने भयो भने त अप्ठ्यारो पर्छ सरकारले कि जस्तो लाग्छ मलाई. एउटा त हुन त संसदले बनायो भने संसद स्वीकृति मात्रै भयो, हुन त त्यही एक रुपियाँ राखेर पनि फेल भयो भने बजेट फेल भयो भन्छन् होइन, चलन त्यही छ, आठ सालमा त्यही भयो भने.
तर अहिले चाहिँ पछिल्लो चरणमा चाहिँ संसदले बजेट परिवर्तन गर्यो भने सरकार फेल हुँदैन भन्ने अवधारणा आइरहेको छ.
त्यो चाहिँ होला, सरकार फेल चाहिँ नगर्ला.
जस्तो हजुरको हाम्रो 51 सालमा संसदमा चाहिँ
नीति कार्यक्रम
पास हुन नसक्ने भने चाहिँ गिरिजाप्रसाद कोइरालाले मध्यावधि चुनावमा जानुभयो नि त, संसदै विघटन गराइदिनु भयो,
गराइदिनु भयो
होइन, खास बजेट पास हुँदैन भनेर हो नि त. तर त्यसले त एउटा राजनीतिक दुर्घटना निम्त्याएर लिएर गयो नि, जुन कुरो जरुरी थिएन होइन. त्यसो भएकोले चाहिँ संसदले बजेटलाई अलिकति संशोधन गर्दैमा लोकतन्त्रमा चाहिँ सरकारको मान्यता खत्तम हुँदैन, सरकार कमजोर हुँदैन भनेर अहिले यस्तो यो अवधारणा पनि आइरहेको भएर मैले हजुरलाई हिसाबले
अब धेरै चेन्ज संसदले गर्यो भनेदेखि सरकारका कार्यक्रमहरू कार्यक्रम अनुसार आएको नयाँ किसिमको योजना त्यो चाहिँ भन्नाले त अलिक होला, तर कार्यक्रम अनुसारकै भएको चेन्ज गर्यो भने अहिले अप्ठ्यारो अप्ठ्यारो पर्ला.
अहिले हाम्रो त प्रदेशमा पनि बजेट बन्छ
बन्छ,
यसपाला हाम्रो कर्णाली प्रदेशमा चाहिँ प्रदेश सभाले बजेट परिवर्तन गरिदियो.
ए हो
हो, हाम्रै देशमा नै त्यो भयो, जुन प्रदेश सरकारले कर्णाली सरकारले जुन बजेट ल्याएको थियो त्यो एक महिनासम्म उनीहरूले हाउसमा विरोध गरे र पछि चाहिँ संसदले भने अनुसार बजेट सुधार गरेर मात्रै पारित भयो. यस्तो उदाहरण हामी कहाँ पनि अहिले
सुरु भएछ.
नेपालको शिक्षा प्रणालीमा लेखा शिक्षा त्यस सम्बन्धी पाठ्यक्रमका लेखक पनि पाठ्य पुस्तकका लेखक पनि लेखा शिक्षाका वरिष्ठ शिक्षक एवं वरिष्ठ पत्रकार हरिविनोद अधिकारी तपाईँ यो पडकास्टमा हुनुहुन्छ, तपाईँका चाहिँ के जिज्ञासाहरू छन् श्रद्धेय अधिकारीज्यूसँग?
मेरो एउटा प्रश्न, हजुर त धेरै वर्षसम्म पछिल्लो अवधिमा सल्लाहकारको भूमिकामा पनि रहनुभयो अर्थ मन्त्रालयमा, तपाईँको सल्लाहले बजेटमा केही नयाँ नयाँ कुराहरू केही परेको तपाईँलाई अनुभव छ? तपाईँसँग के अनुभव त्यस्तो?
मैले त्यस्तो बजेटमा चाहिँ काम गरेको पनि होइन हजुरको.
म त हजुरले त बेरुजु फर्चोटमा,
म बेरुजु फर्चोट
उहाँको विशेषज्ञता,
बेरुजु फर्चोटमा बसेको थिएँ म, अनि बेरुजु फर्चोटमा अनुगमन समिति भन्ने थियो
हजुर,
म त्यहाँ बसिन्जेलसम्म बेरुजुहरू बन्न दिएको थिएन
हजुर,
म त एकदम दौडिन्थेँ ओर्थेँ सारा सचिवले भेट्थेँ. त अहिले बेरुजु चाहिँ चलन भयो भने चाहिँ अलिकति बेरुजु नि बढ्यो, त त्यो त खारेज पनि हुन लो हुन्ला अर्यो भने भन्थे सुनेको थिएँ अस्ति आगा
त्यो समिति
त समिति नै समिति नै खारेज गर्ने
समिति बेरुजु फर्चोटको उत्तरदायित्व कसको थियो? अब
फर्स्टको चाहिँ त सचिवहरूको भइहाल्यो होइन, त्यो अनुगमन गर्ने चाहिँ काम चाहिँ त्यो भने सुनेको थिएँ मैले, खोइ कसले गर्ने रहेछ कुनै बिर्जु फर्सो समिति बनाउने अरे भनेर भन्थ्यो
हजुर,
त्यो गरेका छैन अरू
भने. अब सार्वजनिक लेखा समितिले अथवा महालेखा परीक्षकले नै घचघच्याएर मात्रै त बिर्जु फर्चोटको कामले स्पिड अप नपाउला होइन, कतिले
पाउँदैन पाउँदैन, महालेखा पछि सुझाव मात्रै दिने हो त्यसले कार्यान्वयन गर्ने होइन, त्यसो भए उनीहरूले त्यसले त हुँदैन कारण त सरकारले नै गर्नु पर्यो.
एउटा मेरो अर्को जिज्ञासा छ हजुर, बेरुजु फर्चोटमा भएकोले हुन त बेरुजु भनेको भ्रष्टाचार होइन भनिन्छ, तर हाम्रो देशमा यत्रो ठुलो बेरुजुको भोलुमहरू महालेखाले देखाइरहन्छ, तर भ्रष्टाचार नियन्त्रण गर्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चाहिँ त्यो बेरुजुलाई आधार मानेर भ्रष्टाचारको अनुसन्धान गर्दैन
गर्दैन,
त्यसले गर्दा जुन आर्थिक अनियमितता र भ्रष्टाचार भइरहेछ त्यो रोकिएन भन्ने छ. हजुरको अनुभवमा के छ, त्यो अख्तियारले गर्नुपर्ने हो
होइन? यसो हजुर अख्तियारले चाहिँ बेरुजुकै आधारमा कारवाही गरेर त
साथी कारवाही होइन अनुसन्धान गर्ने थप अनुसन्धान गर्ने
थप अनुसन्धान त अहिले पनि यो दुइटै गरिरहेछ गरिरहेछ त्यो छ अनुसन्धान गर्न सकिहाल्छ नि बेरुजु निक्लिएपछि त्यो त अलिकति देखियो नि त्यहाँ अलिकति खराब देखियो नि त अनुसन्धान गर्न सकिहाल्छ नि
गर्यो भने धेरै गरिब बदमासी भएको छ भने त कारवाहीमा आउला
कारवाही आउँछ त्यो गर्न सक्छ
हजुर
मैले यहाँलाई के सोध्न खोजेको भने वृद्धहरूलाई जुन भत्ता दिने प्रक्रिया सुरु गर्ने
हो
यहाँको सल्लाहले हो भन्ने हामीले सुनेका थियौँ
होइन यसो अरू यो हाम्रो त तनहुँमा एउटा गाउँ सेवा कोष भन्ने संस्था हामीले खोल्यौँ एउटा आज 44 वर्ष अगाडि हामी 40 सालदेखि हाम्रो गाउँमा वृद्ध भत्ता दिन सुरु गरेको
कुन गाउँमा
तनहुँको मिर्लुङ कवाचितमा
मिर्लुङमा
सुरु गऱ्यौँ त्यो दिँदै हामी अनि अपाङ्ग भत्ता त जिल्ला व्यापी रूपमै दियौँ हामीले दिएपछि अनि सरकारमा जाहेर गर्दै गयौँ हामी चाहिँ थोरै पैसा थोरै सिमी थोरै मान्छेले दिएका छौँ राज्यले दिनुपर्छ भन्दै गयौँ
2040 सालदेखि
त्यसपछि मैले चाहिँ म अर्थ मन्त्रालयमा पढ्ने त्यो समाज कल्याण परिषद छ नि त्यहाँ बडामाने सरकार अध्यक्ष त्यहाँ मिटिङमा जाँदाखेरि सबै मैले जाहेर पनि गरेँ गर्दै राम्रो कुरा होला गर्नुपर्छ भने दरबार एक कुरा त्यतिकै हलमल्यो अनि बौद्ध लगाइहाल्यो अनि पछि मैले चाहिँ के गरेँ भनिसकेँ भने यो काम चाहिँ रामचन्द्र पौडेल हुनुहुन्थ्यो गृह सचिव
मैले अर्कै रामचन्द्र पौडेल जो निर्वाचन आयुक्त पनि हुनुहुन्थ्यो होइन
हो हो बस बस उहाँ हुनुहुन्थ्यो असाध्य असल मान्छे है
तनहुँकै हो नि
तनहुँकै हो अनि गएर मैले गहिले चाहिँ भरे यो नयाँ प्रजातन्त्र आइसकेपछि नयाँ कुरा ल्याउनु पऱ्यो एउटा कमसेकम जनताले चाहुन्न एउटा नयाँ कुरा भनेपछि मैले त्यो वृद्ध भत्ताको कुरा र चाहिँ अपाङ्ग भत्ताको कुरा चाहिँ गरेँ उहाँले ओहो बडो राम्रो भने गिरिजा गिरिजा बाबुले मैले चिने होइन हजुर लैजाउँ भने उहाँले त अब गिरे सचेत भेट भइरहने लोएर देखाउनु भएछ देखाएपछि ओहो यो राम्रो कुरा गर्ने भन्नुभएछ अब उहाँले भन्नुभयो तर बजेट आउँदा आएन नआएपछि फेरि उहाँले गएर आएर नि बजेट हजुर भन्नुभएछ अनि उहाँले चाहिँ अनि अब पुरै बजेटमा हालौँला भन्नुभएछ पुरै बजेटमा त झन् भत्ताभुङ्गै भइहाल्यो सिद्धियो अनि भरत भुवनेश्वर
हुनुभयो
है अनि समाज कल्याण मन्त्री चाहिँ के अरे मदनाथ परसिद हुनुभयो अनि मैले त्यहाँ मदनाथ परसिद कहाँ लगाएँ त्यहाँ त्यो दिन भेट पाइनँ मैले दरखास्त दिएर आएँ दरखास्त दिएपछि अस्ति त्यो रामप्रसाद बसिहाल्यो थाहा छ जम्मै ए हो बडो राम्रो कुरा तर भेट नदिए पनि उहाँले तोक लगाइदिनु भएछ यो गर्ने भन्नुहोस् तर त्यो अर्थ उयो कर्मचारी तन्त्र लेख्दै जाँदै ढिलो भयो अनि भरत मनले मैले निवेदन गरेँ लु हाम्रो पनि एउटा केही गरौँ भने सोच छ तपाईँ सुझाव दिनु बडो राम्रो भन्नुभयो 100 रुपियाँ गरे हजुर उनीहरूले गरे त्यसो भएको उनीहरूले
यो अवधारणा हजुरले जुन मेरलुङमा 2040 सालमा सुरु गर्नुभयो
सुरु गर्यो
कसरी हजुरहरूको प्लान कसरी आयो कसरी
होइन मलाई के लाग्यो भने चाहिँ अरे अपाङ्गहरू मलाई सबैभन्दा एकदम मनमै माया लाएर घरमा एउटा अपाङ्ग जन्मियो भने
कतिजनाले पाउँथ्यो हजुरको त्यो
त्यहाँ चारजनाले मात्रै पाएछ त्यो हाम्रो एउटा सानो काम थियो चारजनाबाट सुरु हो त्यो पनि पहिलो महिनामा 10 रुपियाँ दियौँ अनि 20 रुपियाँ अनि 60 रुपियाँसम्म दियौँ हामीले
त्यो कोष चाहिँ कहाँबाट जम्मा भएको
यी कोष चाहिँ म हजुरलाई अहिले क्या पत्रिका दिएरबाट त्यो हामीले चाहिँ मैले एउटा सानो खेत बेचेर सुरु गरेको सबैले सहयोग गर्दा गर्दा अहिले त 5 करोडको सम्पत्ति भएको त्यसको
त्यो कोष अहिले पनि
छ अहिले कति छ त्यहाँ पनि डाक्टर वाहन हेड मास्टर वाहन अनेक वाहन अहिले चलिरहेछ
अहिले पनि उसले सहयोग गरिराखेको
ए चलिरहेछ अनि होइन अनि त हामी सरकारले दिन थालेपछि त्यो लगत्तै जिल्ला विकास समिति लिएर बुझाइदिउँ जिल्ला विकासले दिन थाल्यो त्यो दिन थालेको छ हामीले सुरु गरेको मलाई के दया लाग्यो क्या एउटा परिवारमा एउटा अपाङ्ग जन्मियो अब त्यो अपाङ्ग जन्मियो भए अपाङ्ग भयो आफै गरिब परिवार छ विपन्न परिवार छ आफैले गर्न छ त्यो यसरी पाल्नु पर्यो माया पनि लाग्यो पाल्नु पर्यो त्यसो भएको हुनाले त्यो अपाङ्गले पनि सम्मान पाओस् त्यो बुढाले नि सम्मान पाओस् त्यो परिवारलाई पनि केही राहत होस् भन्ने विचारले हामीले त्यो गर्ने भनेर भनेको त्यसरी मनमा आएको आएर गर्दाखेरि तर मैले के भनेको थिएँ भने यी विपन्न वर्गकालाई दिने भनेको
अहिले त सबैले पाउने भए
सबैले पाउने भए
जसलाई चाहिँ त्यो सरकारले दिने 2000 रुपियाँको कुनै आवश्यकता छैन
त्यस्तो भएको थियो
अनि अझै हजुरले भरतमोहनजीसँग अरू धेरै कुरा पनि भयो हजुरको त्यसपछि उहाँले बोलाएर यो आइडियालाई नीतिमा ल्याउने सन्दर्भमा हजुरसँग
होइन त्यति गरे त्यति गरेपछि उहाँले बजेटको सहसचिवले बोलाउनु त्यो बजेटमा हाल भन्नुभयो, बजेटमा आयो सिद्धियो साहिरहरूले त्यो बेला।
यो आज हरिदाईले बडो राम्रो प्रसङ्ग ल्याउनु भयो, किनभने यो बहस यो अवधारणा कहाँबाट आयो भन्ने कुरा अब थिएन, धेरैले भरत मोहनजीलाई यो प्रेरणा दिन्थे
होइन, भरत मोहनले नै गरेको भन्नुपर्छ
गर्नुभयो
के मैले त बडा बारेको नि भनेको थिएँ नि त, गिरिजाबाले नि भनेको हो नि त, उसले त गरेन नि त, गर्ने मान्छे ठुलो हो नि सुझाव दिने भन्दा होइन
हजुरहरूले त अभ्यासै गर्नुभएको थियो नि नागरिक तहमा। यसबाट के देखिन्छ भने नागरिकहरूले विभिन्न तहमा सानो सानो तहमा गरेका राम्रा अभ्यासहरूलाई सरकारले आफ्नो नीति बनाउन सक्ने रहेछ।
सक्छ कि सक्दै
हजुर
नारीकै विचार गरेर नारीकै गरेर सरकारले बनाउनु त हो नि, वास्तवमा बनाउनु त त्यही हो नि होइन, जनप्रतिनिधि भने त्यही हो।
त्यही भएर मैले अघि नहरूलाई जोडेको थिएँ नि, बजेट बनाउने प्रक्रियामा नागरिकका आवाज र नागरिकका सुझाव र सहभागितालाई अझै हाम्रो बजेट प्रणालीमा अझ राम्रोसँग सुदृढ गर्नुपर्ने गर्यो भने त यस्ता धेरै आइडियाहरू आउला।
नयाँ कुराले आउँछ हजुरको यो गर्नलाई, यो कार्यक्रमहरू जुन अफिसरले बनाउने
एउटा
नहर बनाउने भनेको छ, त्यसमा त जनताले के गर्नु त्यसमा त होइन आवश्यकता बनाउँछ भइहाल्छ त्यस्तो लाग्यो मलाई।
कृष्ण मेरो एउटा सानो जिज्ञासा छ
हजुर,
जस्तो अहिले हामी नागरिक सहभागिताकै छलफल गरिरहेका छौँ, जस्तो नागरिकले त एक हिसाबले बजेट आइसकेपछि बजेटका वक्तव्यहरू ठुला ठुला हुन्छन्, उनीहरूले त्यो कुरालाई नबुझ्न नै सक्छन् सर्वसाधारणले, त्यो सर्वसाधारणले अथवा ट्याक्स पेयरले त्यो बजेटलाई चाहिँ कसरी बुझ्न सक्छन् होला, अथवा त्यो बुझ्नुपर्ने विषय हो कि?
त्यो एकदम ठिक कुरा, त्यो बजेट चाहिँ वास्तवमा के रहेछ भनेदेखि अनि यो त्यो सबैले बुझ्नुपर्ने हो, यो कम्युनिकेसन भनेको साह्रै महत्त्वपूर्ण कुरो रहेछ। मलाई एकपल्ट हामीले पढाउँथ्यो क्या, कम्युनिकेसन भनेको मेरो मनकै कुरा हजुरको मनमा पुर्याउनलाई चाहिँ सत्यै बुझाउनु असाध्य गाह्रो कुरो रहेछ,
असाध्यै गाह्रो छ।
त्यसमा यो जनतालाई यो जुन कम्युनिकेसन त एकदम आवश्यक, हाम्रो देशमा राज्यले यसो गर्दैछ होइन, अब जनताले त कार्यान्वयन भयो भने जति ज्येष्ठ भत्ता भन्यो अब पाए अनि बुझे, अब अरू त बुझाएन, त्यस कारणले त्यस्तो बुझाउने चाहिँ त हजुरको बुझाउने असाध्यै राम्रो कुरो हो, जनसहभागिता लिनलाई त्यो कार्यक्रम बुझाउनु असाध्यै राम्रो कुरो हो, तर खै त्यो कसरी बुझाउने हो त्यसलाई?
अब हामीले त्यही
तर अहिले बुझाउनु चाहिँ साधन त धेरै भइसक्यो, अब 300 तारिकको सरकारै छन् होइन, तर अहिले पनि त्यो जनप्रतिनिधिहरू राम्रो काम गरेका छैनन्
हजुर, बुझेकै छैनन्,
बुझेकै छैन
हजुर।
हामीले क्या यो गाउँ सेवाको अहिले भने नि, गाउँ सेवाको अहिले हामी के भन्छौँ भने समाजसेवीले हामी सम्मान गर्छौँ, पुरस्कार दिन्छौँ 11,000 पुरस्कार 36 दिन, तपाईँका समाजसेवी को को छन् भनेर लेखेर पठाउँछौँ। त्यस्तै अर्को जाहिर पनि नखाएर विदेश पनि नगएर यहीँ बसेर उद्योग गरेर अरूले पनि रोजगारी दिने आफूले काम गर्ने मान्छेलाई हामी सम्मान गर्छौँ, त्यस्तो मान्छे कति छन् भने हामी सोध्छौँ, कसैले जवाफ दिँदैन, अचम्मै लाग्छ। योभन्दा त पञ्चायत पालिका पञ्चहरू त धेरै सोधेर छन्
तलका
तलका त्यहाँ तलका थिए नि पञ्चायतका
हजुर,
ओहो पैसा पनि खाएको थिएनन् तिनले त, त्यो बेलामा हामीले त्यहाँ त अपाङ्गहरू वृद्धहरू सबै लगत दिए उनीहरूले, अब दिँदै के भएको अहिले हो, त्यस्तो भएन अहिले त जनप्रतिनिधि
अहिले आफै सरकार आफै शासक
आफै शासक त्यस्तोमै
भएर
होइन, आफ्नो भोट भोटर त आफ्नो भोटर त हुन् नि, त्यो त सम्झिनु पर्यो, त्यो पनि सम्झिँदैन,
बजेट
त हजुरको बडा बात भयो,
बजेटकै हजुरको धेरै त जनताले त्यो कुरा बुझ्दै बुझ्दो रहन्छन्, के कार्यक्रम छ, कति पैसा छ, कसरी खर्च गर्ने हो, त्यसबाट नागरिक निगरानी कम भयो। अनि हामीले त्यही भएर हजुरको यो रातो किताब जुन छापिन्छ, पहेँलो किताब जुन छापिन्छ, विभिन्न भोलुमका बजेटका डकुमेन्टहरू जुन आउँछन्, विभिन्न प्रतिवेदनहरू आउँछन्, यी सबै कस्तो भने नेपाली भाषामा त होलान्, धेरै केही त अङ्ग्रेजीमा छन्, नेपाली भाषामा भए पनि त्यो नेपाली भाषा पनि बुझ्ने किसिमका शब्दावली शैली छैनन्,
शब्द
त्यसमा सरल रूपमा नागरिकलाई बुझाउने बजेटमा कहिले सुरु होला यो संस्कार तरिका भनेर हामी पनि कुरा गर्दैछौँ,
एकदम गाह्रो छ। यसले चाहिँ कुनै कार्यान्वयन गरेरै मात्रै देखाउनु पर्छ हजुरको, बुझ्छन् मान्छेले
हजुर,
यी भाषा त हामी नै बुझ्दैनौँ, त्यो बजेट या त किताब भन्छ कता हो कता त्यो व्यवस्था, त्यसो भएको हुनाले त्यो जनतामा अहिलेको त 3 थरी सरकार छन् हजुर, यिनीहरू मार्फत चाहिँ जनतालाई बोध गराउने, तर काज मात्रै देखाएर त्यसले बोध हुँदैन, कामै गरेर देखाउनु पर्छ
हजुर,
अनि त्यहाँबाट बुझ्छन् मान्छेले,
उनीहरूको मातृभाषामा दियो भने बुझ्दैनन्
र होइन, मातृभाषा दिएर कति पढ्छन् र अरू तिनीहरूले खै मान्छे
जुन बजेटको प्राविधिक शब्दावली हुँदो रहेछ नि दाइ,
अब सरलीकरण गरेर
जस्तो भनौँ न, तपाईँले बजेटका त टेक्निकल टाइपका शब्द
छन्,
अब त्यसलाई तपाईँले एउटा कुनै थारू भाषामा कसरी भन्नु होला, अथवा तामाङ भाषामा त्यो शब्दै छैन होला,
अहिले त्यो तिनीहरूले त्यति सबै बुझ्न गाह्रै छ र त्यो बुझाउन गाह्रो छ यो कम्युनिकेसन भने त
यो एउटा ठुलो चुनौती हो होइन
ठुलो चुनौतीहरू यो मैले धेरैसँग काम गरेँ त्यो त्यो बुझ्दै बुझेन
यो बजेटको सफलताका लागि यो जरुरी छ
मैले के भनेको छु यो गाउँ सेवा कोषको हामीले चाहिँ मुख्य सिद्धान्त श्रम गर सिप बढाऊ अनि सदाचारी बन अनि आफू स्वावलम्बी बन स्वावलम्बी भएपछि सादा जीवन गर साधन गरे बचेको समय र साधन समाज सेवामा लगाऊ भनेको सिद्धान्त छ अब यो कुरो हाम्रै सदस्यले बुझ्दैन कम्युनिकेसन भने त्यस्तो रहेछ यो त्यस्तो छ हजुरको
अब हजुरको यो 90 वर्ष आज शुभ दिनमा हजुरले जुन सन्देशहरू आफ्ना अनुभवहरू हाम्रो यो पोडकास्टमा हामी छलफल गऱ्यौँ अब भोलिको पुस्ताले एउटा राम्रो देश बनाओस् राम्रो वित्त व्यवस्थापन गरोस् होइन हजुरलाई अब अझै यता नेपाली समाजका लागि यो यो जुन अनुभवको आधारमा केही भन्नपर्ने जुन अहिले गाउँ कोषको जुन मन्त्र हजुरबाट आयो यस्तै केही भन्नपर्ने कुरा अरू पनि छन् भने सुन्न पाउन
मुख्य कुरा के हो हरिशेला भने
हजुर
हामीहरूको चाहिँ मनोवृत्ति चाहिँ नोकरी मनोवृत्ति भन्छ नि
हजुर
जति पढे पनि जहिले जाहिरै खाने एउटा उद्योग खोलेर विकास गर्छु अरूले काम दिन्छु उत्पादन गर्छु भन्नुभन्दा जति विद्यार्थी पढेका छन् नि अहिले सबै जाहिरै खोजिरहेको कि विदेशमा यहाँ स्वदेशमा जहाँ पनि जाहिर एउटा त्यो पनि एउटा समस्या छ हाम्रो अब अर्को कुरो के छ भने देशमा मुख्य मान्छे गर्नलाई हजुरको श्रम र सिप
हजुर
मान्छेलाई श्रम गर्नै पर्छ सिप चाहिँ बढाउनु पर्यो मुख्य सिप नबढेकन क्षमता नबढेकन देश विकासै हुँदैन मिहिनेत पनि गर्नु पर्यो सिप पनि बढाउनु पर्यो त्यस कारण यो सिप बढाउने प्रविधि यो प्रविधि चाहिँ देशले चाहिँ एकदम हुनेसम्म सिकाउनु जति खर्च लाग्छ सब मान्छेले सक्षम खेती गर्न सिकाउनु कति सजिलो छ जान्ने मान्छे नजान्ने त्यही एउटा साधन हुन्छ होइन भातै पकाउने कुरा भात तिन पकाउने कुरा हुन्छ नि मखाने गर्ने कस्तो हुन्छ त्यही साधनमा राम्ररी पकाएर कस्तो मिठो हुन्छ सिपमा त्यति फरक छ नि सिपमै मान्छेको मूल्य हो त्यसैले सिप बढाउनु पर्यो सरकारले
अब अहिले नयाँ नयाँ प्रविधि आएको छ प्रविधि सिकाउनु पर्यो
प्रविधि सिकाउनु पर्यो
हजुर
होइन कति प्रविधि त्यसो भएको हुनाले मुख्य कुरा मान्छेलाई जनतालाई सक्षम बनाउनु पर्यो जनतालाई जसरी हुन्छ सक्षम बनाउने ती सक्षम भइसकेपछि र बुझेपछि विकास त्यसै भइहाल्छ
हजुर आज एकदम रमाइलो छलफल भयो हाम्रो यहाँ छलफलमा हाम्रो
डाक्टर साहब
विष्णु बहादुर भण्डारी सर पनि सँगै सुनिरहनु भएको छ हजुरलाई के जस्तो लाग्यो यो कुरा सुनिरहँदा
मेरो भाइ हजुर
साह्रै राम्रो कुरा हो
हजुर
बजेटमा हरेक कुरामा चाहिँ जनसहभागिता आजको चाहिँ माग हो
हजुर
किनभने जो जो चाहिँ साझेदारहरू छन् उनीहरूलाई संलग्न नगराइकन कुनै पनि कार्यक्रम सफल हुन सक्दैन भन्ने मेरो धारणा हो त्यसैले अब यहाँ चाहिँ कम्युनिकेसनका कुराहरू आए सद्भावका कुरा आए श्रमका कुरा आए मलाई एउटा कुरो के लाग्छ भने यो अङ्ग्रेजीमा शब्द हुन्छ इकोनोमिक लिटरेसी जस्तो कि चाहिँ कतिलाई त बजेटै भनेको थाहा नहोला मेरो यति आम्दानी यति खर्च भन्ने कुरो हुन्छ यस्तो चाहिँ यो बजेटको चाहिँ एउटा इकोनोमिक लिटरेसी आर्थिक के भन्छ साक्षरता को पनि एउटा चाहिँ हुनुपर्छ जस्तो
त्यही भएर हामीले त के भन्छौँ हजुरको भने लोकतन्त्र भनेकै बजेट हो अधिकार भनेकै बजेट हो विकास भनेकै बजेट हो त्यो बजेट पहिला बुझ्देऊ
त्यसो भएको हुनाले यो बडो राम्रो चाहिँ विषय अत्यन्त सान्दर्भिक समसामयिक छ र बिस्तारै बिस्तारै हामीले हरेकलाई चेतना यसमा यस विषयमा चेतना जगाउनु पर्छ र मुख्य कुरो के हो भने जो मान्छे सहभागी हुन्छ उसले पनि केही जान्नु पर्दछ जस्तो मेरो एउटा भने एउटा कुनै कृषि फार्म छ त्यो कृषि फार्ममा त्यहाँका जनता जो चाहिँ व्यापार गर्छन् ती व्यापारीलाई त्यहाँ लगेर त तिनीहरूको सहभागिता सार्थकता हुँदैन त्यस कारण त्यहाँ चाहिँ किसान त्यही किसिम जुन फलफुल गर्ने भए फलफुलका खेती गर्ने किसानहरू त्यस्तालाई लगेर हामीले चाहिँ बिस्तारै सहभागिता गर्नुपर्छ यो साह्रै राम्रो कुरो मैले पनि सुन्न पाएँ र मलाई पनि ज्ञान भयो म त यो संयोगवश यहाँ आएको दाइलाई भेट्न आएको यहाँहरूसँग भेट भयो है त्यस कारण यहाँहरूलाई चाहिँ धेरै धेरै धन्यवाद
यो छलफल हजुरको पनि विचार हामीले समेट्न यो हामी हाम्रो पडकास्ट होमा आज हाम्रो नेपालकै सुविख्यात प्रतिष्ठित वित्त व्यवस्थापक समाजसेवी हाम्रो भीमबहादुर अधिकारीको यस्तो महत्त्वपूर्ण विचारहरू हामीले जम्मा गऱ्यौँ पक्कै पनि सुन्ने हाम्रा श्रोताहरू हुनुहुन्छ उहाँहरूलाई पनि उपयोगी हुन्छ
हजुर वास्तवमा त हो जुन पनि काम पनि जनसहभागिता नभइकन चाहिँ सफल हुँदैन त्यो चाहिन्छ जनसहभागिता
एउटा कुरो हजुर उहाँ दाईको कुरा गर्दाखेरि यो आजभन्दा 44 वर्ष अगाडि जब उहाँहरूले एउटा गाउँ सेवा कोष स्थापना गर्नुभयो त्यो बडो रोचक छ, त्यो कथा नै जस्तो लाग्छ मलाई। हाम्रो पहाडमा पहिले धानको भात खाने मान्छे धनी, अलि है दुध र भात खाने मान्छे धनी भन्थ्यो, र त्यस्तो बखतमा पनि उहाँले त्यो कवाजित ज्याम्रो कवाजितको गहिरी खेत बेचेर यो गाउँ सेवा कोष चाहिँ स्थापना गर्नु, र त्यो सुरुवात चाहिँ के भयो भने अशक्तहरूलाई
कति सालको कुरा
यो 30-31 साल
33 साल
होला,
33 सालमा आफ्नो गहिरी खेत बेचेर यो कोष सुरु भयो।
अझ कुरु भएको त 31 सालमा, किन 31 साल भने म 31 सालमा चाहिँ अमेरिका जान छानिएको थिएँ। म चाहिँ दाईसँग आएर दाई म त अमेरिका जाने भएँ भनेर दाई खुसी त हुनुभयो, तर खुसी भएपछि फेरि उहाँ चाहिँ त्यही फेरि त्यही कोषकै कुरा गर्नुभयो, गाउँ सेवा कोषकै। मलाई चाहिँ के भने दाईले मलाई अलिक प्रश्न सोधिदिए हुन्थ्यो, यसरी जाऊ उसरी जाऊ, तर उहाँ चाहिँ के भने पुरा तल्लिन भएर त्यस वक्तमा गऱ्यो। त्यसो भए 31 सालतिर चाहिँ यो कुरो चाहिँ कुरो उठान भएको हो, र यस्तो काम चाहिँ सितिमिति मान्छेहरूले
कति त्यो खेत बेचेर कति पैसा त्यो कोष सुरु गर्नुभएको थियो
41 सयमा
त्यो बेलाको 41 सय भनेको त अहिलेको त 4-5-10 करोड जस्तो
एउटा के भयो भने त्यो जिल्ला पञ्चायतले जग्गा बाँडाएको थियो, त्यो मलाई जग्गा दिने भयो, त्यो त अहिले अस्ति 3 करोड जान्छ त्यो, अनि मलाई दिने
भयो। हजुर के हुनुहुन्थ्यो त्यो बेलामा?
म अर्थमा उपसचिव थिएँ
हजुर,
अनि त्यहाँबाट मैले चाहिँ भन्यो जिल्ला पञ्चायत सभापतिले मलाई होइन गाउँ सेवा कसरी टक्र दिने भनेर फेरि निर्णय बदलेर
हजुर
उनीहरूले दिए। त्यो मलाई कस्तो भगवान्ले अर्थी माने मनमा दियो भने चाहिँ त्यसले गर्दाखेरि त्यसको अहिले त्यो जग्गाको स्थान घर बनाएको छौँ, 60,000 त महिनाको बाल आउँछ, 61,000 बाल आउँछ बसेपछि त्यसको महिनाको गर्दाखेरि हाम्रो
त्यो कहाँ छ हजुरको? त्यो दमौलीमा छ। त्यो बेला त दमौली जिल्ला सदरमुकाम पनि भइसकेको थिएन होला?
भइसकेको थियो नवलीमा त्यहाँ दिएर त्यहाँ भएको, त्यहाँको जिल्ला सभापति लेखा लेख लेखा छ
ए
बाजेले यसरी गर्नुभयो, यसो गर्नु भनेर उहाँले लेखै लेख्नु भएको छ।
हजुर
एउटा कुरो के भने हजुर, यो गाउँ सेवा कोषको बडो यो पनि अनौठो, त्यो के भने गाउँ सेवा कोषले कसैसँग पैसा मागेको छैन,
अहिलेसम्म
मागेको छैन, तर पैसा चाहिँ के होइन ओहिरहेको छ, ओहिरहेको छ। यो एउटा चाहिँ
धेरै धेरै धन्यवाद हजुर।
आजको विषयवस्तु कस्तो लाग्यो? यहाँहरूको सल्लाह सुझाव र प्रतिक्रियाको अपेक्षा गर्दछौँ। यो पडकास्टमा हामी थियौँ भीमबहादुर अधिकारीज्यू, यसै गरी उहाँका भाइ एवं नेपालको वातावरण क्षेत्रका एउटा सुविख्यात नाम डाक्टर कृष्णबहादुर भण्डारी, उहाँ पनि संयोगले यो प्रकाशमा जोडिन आइपुग्नुभयो। हरिविनोद अधिकारी दाई, म तारानाथ दाहाल र कृष्ण सापकोटा बिदा चाहन्छौँ। नमस्कार।